صفت نمبر 6 آیت نمبر 29، وَالَّذِينَ هُمْ لِفُرُوجِهِمْ حَافِظُونَ، جو اپنی شرمگاہوں کی حفاظت کرتے ہیں. اب شرمگاہوں کی حفاظت سے مراد زنا سے پرہیز بھی ہے اور عریانی اور فحاشی سے پرہیز کرنا بھی اس سے مراد ہے کہ وہ زنا سے بھی پرہیز کرتے ہیں اور وہ قوم عمل لوط سے بچتے ہیں اور وہ اپنی باتوں میں، اپنے لباس میں، اپنے کردار میں جو ہے وہ عریانی اور فحاشی جو ہے اس سے دور رہتے ہیں. الا علی ازواجہم، بجوز اپنی بیویوں کے، او ما ملکت ایمانہم، یا اپنی مملوکہ عورتوں کے، او ما ملکت، یا جس کے مالک ہوئے، ایمانہم، ان کے دائیں ہاتھ، مراد لونڈیاں ہیں. فَإِنَّهُمْ غَيْرُ مَلُومِينَ، تو ان پر کوئی ملامت نہیں ہے. ملومین کا روٹ ہے لام و میم لوم، اس کے معنی ہوتے ہیں ملامت کرنا. تو وہ اپنی بیویوں اور لونڈیوں کے علاوہ جو ہے وہ کسی سے اپنی حاجت جو ہے اس کو پورا نہیں کرتے. تو یہاں پر نفسانی خواہشات، شہوت کا جائز استعمال بتایا گیا ہے اور وہ ہے منکوہا بیوی یا شرعی لونڈی. ان دو صورتوں کے علاوہ شہوت رانی کی ہر صورت کو ممنوع قرار دیا گیا. کیسے پتہ چلتا ہے؟ آیت نمبر 31 سے، فمن ابتغى وراء ذلك فأولئك هم العادون، البتہ جو اس کے علاوہ کچھ اور چاہیں وہی حد سے تجاوز کرنے والے ہیں. تو اس کے علاوہ کچھ اور چاہیں، اس کے معنی کیا ہیں؟ مفسرین کہتے ہیں کہ اس آیت میں اللہ تعالیٰ نے بیوی اور شرعی لونڈی کے علاوہ ہر صورت کو ممنوع اور ناجائز قرار دیا ہے. بعض فقہا کہتے ہیں کہ اس سے اپنے ہاتھ سے شہوت کو پورا کر لینا مراد ہے. ابن جریج کہتے ہیں کہ میں نے حضرت عطا سے اس کے بارے میں پوچھا تو انہوں نے کہا کہ یہ مکروہ ہے کہ ہاتھ سے شہوت جو ہے وہ پوری کی جائے. اور ایک رائے یہ بھی ہے کہ اگر کوئی شخص ان دونوں طریقوں کے سوا کسی اور طریقے سے عورت کو حاصل کرتا ہے اور اس سے جمع کرتا ہے تو اللہ کے مقرر کردہ حد سے تجاوز کرنے والا قرار پاتا ہے. جیسے نکاح کے علاوہ بعض لوگ جیسے تھوڑی دیر کے لیے پیسے دے کر نائٹ کلب میں جاتے ہیں یا ویسے عورت کو حاصل کر کے زنا کرتے ہیں یا متع کرتے ہیں، تو یہ سب چیزیں بھی اس میں شامل ہو جاتی ہیں. پھر صفت نمبر 7 آیت نمبر 32، وَالَّذِينَ هُمْ لِأَمَانَاتِهِمْ، اور یہ وہ لوگ ہیں جو اپنی امانتوں کی حفاظت کرتے ہیں. امانتوں سے مراد وہ بھی ہیں جو اللہ تعالیٰ نے بندوں کے سپرد کی ہیں اور وہ امانتیں بھی جو انسان کسی دوسرے انسان پر اعتماد کر کے اس کے حوالے کرتا ہے. یہ 7ویں صفت ہے. اور ان امانتوں میں جیسے اگر آپ کو کوئی اپنا راز بتا دیتا ہے تو وہ بھی امانت ہے، اور اگر کوئی جو ہے آپ کے پاس پیسے چیزیں رکھتا ہے تو وہ بھی امانت ہے، اور اگر کوئی جیسے کسی محفل میں آپ بیٹھے ہیں وہاں پہ کچھ باتیں ہو رہی ہیں تو وہ لوگ کہتے ہیں کہ یہ محفل کی باتیں آپ اپنے پاس رکھیے گا، آگے نہ کیجیے گا، تو یہ بھی امانت ہے. وَالَّذِينَ هُمْ لِأَمَانَاتِهِمْ، تو اپنی امانتوں کی حفاظت کرتے ہیں. صفت نمبر 8، وَعَهْدِهِمْ رَاعُونَ. رَاعُونَ کا لفظ جو ہے یہ را عین یا حفاظت کرنا، الرائی محافظ اور چرواہے کو کہتے ہیں، تو راعون حفاظت کرنے والے. تو راعون کا لفظ امانتوں کے لیے بھی استعمال ہوا ہے اور عہد کے لیے بھی استعمال ہوا ہے. تو وہ اپنی امانتوں کی حفاظت کرتے ہیں اور نمبر 8 اپنے عہد کی حفاظت کرتے ہیں. تو وہ عہد بھی اس میں شامل ہیں جو اللہ سے انسان نے کیا ہے، بندگی کا عہد، اور وہ جو انسان بندوں سے کرتا ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، لا ایمان لمن لا امانت لہ ولا دین لمن لا عہد لہ، خبردار رہو جس میں امانت نہیں اس کا ایمان نہیں، اور جو عہد کا پابند نہیں اس کا کوئی دین نہیں. یہ 8ویں صفت ہے. اور آپ کو پتا ہے امانت میں خیانت اور بد عہدی یہ منافقانہ علامت ہے. صفت نمبر 9 آیت نمبر 33، وَالَّذِينَ هُمْ بِشَهَادَتِهِمْ قَائِمُونَ، جو اپنی گواہیوں پر جو ہے وہ قائم رہتے ہیں. कि ये इतने अच्छे लोग हैं कि जो गवाही है तो सच्ची गवाही देते हैं, गवाही को छुपाते नहीं हैं, उसमें कोई कमी बेशी नहीं करते, जब जरूरत पेश आती है तो डरते नहीं हैं, खड़े हो जाते हैं और सच्ची गवाही देते हैं। तो आज जो है इसकी बहुत कमी पाई जाती है, लोग डरते हैं और गवाही जो है उसको छुपा लेते हैं और देते नहीं हैं। तो यहाँ पे कहा जा रहा है कि वो गवाही देने वाले हैं। और आप देखें कि 34 नंबर आयत में 10वीं सिफत है, वल्लज़ीनहुम अला सलावा वल्लज़ीनहुम अला सलातिहिम युहाफिज़ून, और जो अपनी नमाज की हिफाजत करते हैं। नमाज की अहमियत का अंदाज़ा इससे होता है कि जिस बुलंद सीरत किरदार के लोग अल्लाह की जन्नत में जाएंगे तो उन सिफात का जिक्र भी नमाज से हुआ और इख्तिताम भी नमाज से। आप देखें कि आपने पहली सिफत पढ़ी थी कि वो नमाज जो है उसको वो नमाजी हैं। आपने दूसरी सिफत ये पढ़ी थी कि वो हमेशा नमाज को पढ़ने वाले हैं, अल्लज़ीनहुम अला सलातिहिम दाइमून। तो नमाज की पाबंदी करना और नमाज की हिफाजत करना, तो यह आपने इब्तदा में पढ़ा था। आप देखें कि नमाज जो है ये अल्लाह की ऐसी सिफत है जो अल्लाह के अतात गुजार बंदे हैं वो दिन बुरे हों या के अच्छे हों, सख्त सर्दी हो या सख्त गर्मी हो, वो हर हाल में हर तरह के हालात में नमाज के पाबंद रहते हैं। अब देखें कि बाज़ लोग ऐसे होते हैं कि कोई मुसीबत आ गई, कोई मुश्किल आ गई, बड़े नमाजी, लंबी लंबी दुआएं, और जूं ही वो मरहला गुजर गया तो फिर ऐसे कि कभी मस्जिद का रुख नहीं, कभी वुजू और नमाज का पता ही नहीं, तो फसलें सूख गईं और अब लोग नमाज के लिए खड़े हो गए कि कब अल्लाह ये दिन को बदलेगा। तो असल में असल अमल क्या है कि मसलसल करना हर तरह के हालात में। तो तवाजुन ये है कि अल्लाह को अमल बहुत पसंद है जो खा थोड़ा हो लेकिन मसलसल हो, तो वक्ती और हंगामी अमल अमल नहीं होना चाहिए, मसलसल होना चाहिए। तो मोमिनाना सिफात जो आपने 10 पढ़ी, 10 में से 3 जो हैं वो नमाज से मुतल्लिक हैं, इब्तदा में भी नमाज और इख्तिताम में भी नमाज, कि वो अपनी नमाज की हिफाजत करते हैं। उलाइका फी जन्नाति मुकरमून, ये लोग इज्जत के साथ जन्नत के बागों में रहेंगे। तो मुफस्सरीन कहते हैं कि नमाजों का अहतमाम, बार बार नमाज का जिक्र जो है इससे पता चलता है कि अमाले स्वाहले में नमाज की अजमत और अहमियत क्या है। तो ये हैं वो लोग जो जन्नत के बागों में रखे जाएंगे, सुभान अल्लाह। और हम अल्लाह ताला से दरख्वास्त करते हैं कि ए हमारे अल्लाह, ए हमारे खालिक, ए हमारे मालिक, या खालिकु या मालिकु या हन्नान या जिल जलाल वल इकराम या गफूर रहीम, तू हमें उन खुशकिस्मत लोगों में शामिल कर ले जो कि फी जन्नाति मुकरमून, जो इज्जत के साथ जन्नत के बागों में रखे जाएंगे। तो बड़ा ही यहाँ पे अल्लाह का मोहब्बत का अंदाज है। तो याद रखें कि प्यारी बहनों, जन्नत किसी की मिरास नहीं है, यह सब नसब हुसन और दौलत की बिना पर नहीं मिलती, ये सिर्फ और सिर्फ किरदार और आमाल से मिलती है। और आमाल और किरदार भी ऐसा जो अल्लाह को पसंद हो, ख़ा वो अमीर हो या गरीब, अगर उनके अंदर ये सिफात पाई जाएंगी तो वो जन्नत को पाएंगे। बिलाल हबशी रज़ी अल्लाह अन्हो, वो काली रंगत वाले, वो मोटे मोटे होंठों वाले, वो जो किसी जागीर के मालिक नहीं थे, वो जो ग़ुलाम थे, वो जो नक्कटे हबशी थे, और अल्लाह ताला के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने दुनिया में उन्हें जन्नत की बशारत दी। और अगर जन्नत हसब नसब दौलत ख़ानदान और अमारत की वजह से मिलती तो अबू लहब को मिलती, वो जो रसूल अल्लाह के चचा थे, जिन्होंने प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम की पैदाइश की खुशी मनाई थी, बर्थडे मनाई थी। इस्लाम में बर्थडे का तसव्वुर नहीं है, लेकिन उन्होंने क्या किया था कि एक लौंडी ने आकर जब बताया था कि तेरे मरहूम भाई के घर अबू लहब बेटा पैदा हुआ है, तो वो मक्का की गली में बैठा था अबू लहब, और उसने लौंडी से कहा कि तूने मुझे ऐसी अच्छी खबर सुनाई है کہ اس وقت میرے پاس کچھ نہیں ہے کہ میں تجھے دوں، جا، میں نے تجھے آزاد کیا۔ تو اگر جنت ملتی رسول اللہ کی پیدائش کا دن منانے کی خوشی میں تو ابو لہب کو ملتی، اگر دولت کی وجہ سے ملتی تو ابو لہب کو ملتی، اگر امارت کی وجہ سے ملتی تو ابو لہب کو ملتی، اگر حسن کی وجہ سے ملتی تو ابو لہب کو ملتی، لیکن اللہ تعالیٰ نے کہا تبت یدا ابی لہب وتب ما اغنى عنہ ماله وما کسب۔ تو پیاری بہنوں، جنت کردار اور اوصاف اور عمل صالح کے نتیجے میں ملتی ہے، اور اللہ تعالیٰ مجھے اور آپ کو ان خوش قسمت لوگوں میں شامل کر لے۔ عمل سے زندگی بنتی ہے، جنت بھی جہنم بھی، یہ خاکی اپنی فطرت میں نہ نوری ہے نہ ناری ہے۔ آپ دیکھیے آیت نمبر 36 سے لے کر 44 تک، اس میں انکار کرنے والوں کے حال پر اظہار تعجب کیا گیا ہے، ان کو ان کی غفلت پر تنبیہ کی گئی ہے، اور جو نہیں مان رہے ان سے اللہ تعالیٰ نے کہا ہے کہ اگر میں چاہوں تو ایک اور قوم کو پیدا کر دوں، میں اس کی قدرت رکھتا ہوں کہ ایسے لوگ لے آؤں جو تم سے بہتر ہوں۔ اور آخری بات کہ رسول اللہ صلی اللہ علیہ وسلم اور مسلمانوں کو صبر کی تلقین کی ہے۔ فما للذین کفروا قبلک مہطعین، بس اے نبی صلی اللہ علیہ وسلم، کیا بات ہے کہ یہ لوگ جنہوں نے کفر کیا ہے، یہ منکرین، ان کا رویہ کیا ہے؟ قبلہ کا، تیری طرف، جیسے ہوتے ہیں نا آپ کہتی ہیں میں نے قبلے کی طرف رخ کر لیا، تو طرف جانب کے لیے بھی یہ لفظ استعمال ہوتا ہے، تو قبلہ کا تیری طرف، مہطعین، مہطعین، ہا، توا، عین، اس کے معنی ہوتے ہیں دوڑنا، ہا، توا، عین، اس کے معنی ہیں دوڑنا۔ اور آپ دیکھیں کہ ایک ہوتا ہے کہ جیسے کوئی شخص دوڑتا ہے تو عام رفتار میں وہ دوڑتا ہے، جیسے عام رفتار سے مناسب طریقے سے کسی کا دوڑنا، جیسے سرع تیز تیز چلنے کے لیے آتا ہے، سع چلنا اور دوڑنے کی درمیانی چال، زفا یہ اور تھوڑا دوڑنا ہے، رکادا یہ آپ پہلے پڑھ چکی ہیں، را کاف داد، ایڑی چلانا، ایڑی چلانا جیسے اپنے جانور کو ایڑ لگانا تاکہ آگے نکل جائے، اور اسی طرح ہرا جذبات سے بے قابو ہو کر دوڑنا، جیسے قوم لوط جو تھی وہ دوڑی تھی، وجاءہ قومہ یہرعون الیہ۔ اور مہطعین، ہا توا عین، یہ سامنے کسی چیز پر ٹک ٹکی باندھے مطیع ہو کر آگے کو دوڑنا، یعنی سامنے کی طرف ٹک ٹکی باندھ کر دیکھ رہے ہیں اور اس کی طرف دوڑ رہے ہیں۔ دوڑنے کے لیے قرآن میں 11 لفظ آئے ہیں، حتا کا نامہ درجہ ہے، سامنے نظر ٹکائے فرما بردار ہو کر یہ دوڑ رہے ہوں گے۔ فما لے، بس کیا ہو گیا ہے ان لوگوں کو، الذین، وہ لوگ، کفروا، جنہوں نے کفر کیا ہے، قبلہ کا مہطعین، اے محمد صلی اللہ علیہ وسلم تیری طرف دوڑے چلے آ رہے ہیں، عن الیمینی دائیں طرف سے، وعن شمالی اور بائیں طرف سے، عزین، عزین جو ہے اس کے معنی ہے گروہ در گروہ، عزین کا لفظ گروہ در گروہ کے لیے استعمال کیا جاتا ہے، اس کا روٹ ہے عین زا وو، گروہ، جماعت، ٹولی، گروہ در گروہ، اس کے لیے بھی یہ لفظ استعمال کیا جاتا ہے۔ تو یہ لوگ جو ہیں یہ گروہ در گروہ آپ کی طرف دوڑ رہے ہیں، آپ کی طرف آ رہے ہیں۔ اب آپ دیکھیں کہ قرآن میں جماعت کے لیے کئی الفاظ استعمال ہوئے ہیں، ہے نا، آپ نے بھی جو ہے وہ پڑھا ہے، جس میں آپ دیکھیں کہ خود جماعت کا لفظ بھی ہے، جماعت کا لفظ بھی جماعت کے لیے استعمال کیا جاتا ہے۔ قرآن میں جماعت کے لیے لفظ آئے ہیں 14 और एजीन जो है इसका 11वां दर्जा है। एजीन का 11वां दर्जा है। अल इज्जा की जमा है इजीन, इजून, इज्जत एक ही नसब के लोगों की जमात को कहते हैं। किसी शख्स का लड़ाई के दौरान अपना हसब नसब बयान करना भी आता है। और एजीन के मानी है एक ही नसब के लोग। और वैसे आप देखें जमात के लिए आपने जमा, रहत, शिरजमा, उस्वा, ताइफा, फेया, फिरका, जुमरा, हिजब, सुल्ला, माशर या माशर अल जिन्नी वल इंसी, इन इस्तता तुम, आप पीछे सूरत रहमान में पढ़ चुकी, सकलान आपने पढ़ा, अयुह सकलान, ए जमीन के बोझो, है ना, उम्मत का लफ्ज भी आया है। बहरल इज़ीन जो है ये यहाँ पे आया है कि दाएं और बाएं से ये ग्रोह दर ग्रोह आपकी तरफ भाग कर आ रहे हैं। अयतमाऊ, क्या ये लालच रखते हैं, कुल्लुम रे मिनहुम, इनमें से हर एक ये लालच रखता है, अयुद खला जन्नत नईम, कि नेमत भरी जन्नत में दाखिल कर दिया जाए। यानी ये सिफात तो इनके अंदर मोमिनाना पाई नहीं जाती जो 10 बयान की गई हैं, और ये जन्नत के उम्मीदवार बने बैठे हैं। कल्ला, हरगिज नहीं, इन्ना खलकनाहुम मिम्मा यालमून, हमने जिस चीज से इनको पैदा किया है ये से खुद जानते हैं। फला उक्सिमु बिरब्बिल मशारिकी वल मगारिबी इन्ना लकादिरून, मैं कसम खाता हूं मशरिकों और मगरिबों के मालिक की, इन्ना लकादिरून, कि हम इस पर कुदरत रखते हैं, अला अन नुबद्दिला खैरम मिनहुम, कि इनकी जगह इनसे बेहतर लोग ले आए। वमा नहनु बिमसबूकीन, और कोई हम में से बाजी ले जाने वाला नहीं है। यहाँ पे अल्लाह ताला ने अपने रब्बुल मशारिक और मगारिब होने की कसम खाई है। इसके मानी क्या है कि अल्लाह पूरी जमीन पर कुदरत रखता है, कोई अल्लाह की गिरफ्त से बच नहीं सकता। अल्लाह ताला कहते हैं हम चाहें तो तमाम दुनिया को तबाह बर्बाद कर दें, नाफरमानों को तबाह बर्बाद करके एक ऐसी कौम को पैदा करें जो इन काफिरों से, इन मुशरिकों से बेहतर हो। वमा नहनु बिमसबूकीन, और कोई हम पर सबकत नहीं ले जा सकता। फ़ज़रहुम, रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कहा जा रहा है कि आप इन्हें छोड़ दीजिए, ये खुद हो कि ये बातें बनाए। खावोद्वात, इसके मानी होता है कि हौस के अंदर जो है वो उतरना, किसी चीज की गहराई में जाना, कि आप इन्हें छोड़ दीजिए ताकि ये लोग जो हैं, ये जो फजूल बातें करते हैं, ये उसके अंदर मसरूफ रहें। ये जो अल्लाह का, अल्लाह के रसूल का, कयामत का, कुरान का मजाक उड़ाते हैं, तो आप इनको मजाक उड़ाने दीजिए, इनको इनकी दिलचस्पियों में, इनकी हंसी खेल में मसरूफ रहने दें। जैसे पानी की जब गहराई में कोई उतरता है तो उसमें मसरूफ हो जाता है ना, तो क्या है, फजर हम छोड़ दीजिए इनको, या खुदू इनकी बेहुदा बातों में, वयल अबू, और ये खेलते रहें। लाम आइन बा का मतलब होता है खेलना, वयल अबू, ये खेल में पड़े रहें, हत्ता युलाकू, यहाँ तक कि ये मुलाकात करें, यहाँ तक कि ये उस दिन को पहुँच जाएं, यौमहुम, वो दिन, अल्लज़ी युअदून, जिसका इनसे वादा किया जा रहा है। तो यहाँ पे कहा जा रहा है कि ये जो मजाक उड़ाते हैं और बातें करते हैं और अपनी बातों में लगे हुए हैं, तो आप इनको इनके हाल में पड़ा रहने दें, और इनको पता चल जाएगा कि जब कयामत आएगी तो फिर इनका अंजाम क्या होता है। यौम युखरजून मिनल अजदासी सिरान, जिस दिन ये अपनी कब्रों से निकलेंगे, सिरान दौड़ते हुए, तो ऐसे ही अपनी कब्रों से निकलेंगे जैसे कि जो है वो दौड़ते हुए जल्दी जल्दी, सुर्रा सुर्रा, कान्नहुम, गोया के वो, इला नुसुबें यूफिदून, गोया के ये नुसुब, नुसुब के एक मानी जो है, क्योंकि इसके नुसुब के मानी में उलमा में इख्तलाफ है, मुफस्सरीन में इख्तलाफ है। एक राय यह है कि नुसब के मानी है बुत के, तो अगर यहाँ पे नुसब के मानी बुत के लिए जाएं, और यूफेदून जो है, यूफेदून, यूफेदून के मानी क्या है, वो फा द्वात, यूफेदून दौड़ रहे हैं, इसके मानी है सुरत के साथ जो है वो दौड़ना, तेजी से दौड़ना। तो नुसब के मानी अगर बुत के लिए जाएं, तो मानी ये है محشر کی مقرر کی ہوئی جگہ کی طرف یہ اس طرح دوڑے ہوں گے جیسے وہ آج اپنے بتوں کے استہانوں کی طرف دوڑتے ہیں. تو اللہ تعالیٰ نے محشر کے دن ان کے لیے جو جگہ مقرر کی ہوگی تو یہ اس کی طرف اس طرح سے دوڑیں گے جیسے کہ دنیا میں یہ بت پرستی اور جب شرک کرتے ہیں تو اس کی طرف دوڑ دوڑ کر جاتے ہیں نا. تو اللہ تعالیٰ نے ان کے لیے جو جگہ مقرر کی ہوگی تو یہ اللہ کی مقرر کردہ جگہ کی طرف اسی طرح جو ہے وہ دوڑیں گے, وہاں سے وہ ذرہ برابر جو ہے وہ پیچھے نہیں ہٹ سکتے. تو یہ یوفدون جو ہے اس کا روٹ ہے وو فا دواد وفادا, اور اس کے بھی معنی ہیں دوڑنا دوڑانا. اب سوال یہ پیدا ہوتا ہے کہ اس میں اور عام جو دوسرا دوڑنا ہے اس میں کیا فرق ہے؟ اس کا معنی ہے کہ تیز دوڑنا, یوں دوڑنا جیسے شکاری شکار کے جال کی طرف دوڑتے ہیں, چمڑے کا ترکش میں ترکش جس میں تیر رکھے ہوتے ہیں, تو تیر اس کے اندر جب رکھا جائے نا جا کے اس کے اندر فٹ ہو جاتا ہے. تو وفادہ تیز اور محتاط دوڑنا جیسے شکاری جال کی طرف دوڑتا ہے. تو قیامت کے دن حشر کے میدان میں اللہ تعالیٰ نے ان کے لیے جو جگہ مقرر کی ہوگی, جو نشان ہوگا, تو اس نشان کی طرف یہ دوڑ رہے ہوں گے. آج یہ دنیا میں جو جہاں پہ انہوں نے جو ہے وہ بتوں کے استہانے ہیں تو وہاں پہ قربانیاں اور نظریں چڑھانے کے لیے دوڑتے ہیں نا, تو وہاں پہ قیامت کے دن حشر کے میدان کی طرف اسی طرح دوڑ رہے ہوں گے. دوسری رائے یہ ہے کہ بعض مفسرین نے اسے مراد نشان کے لیے ہیں, نون سواد با کے معنی نشان کے لیے ہیں. معنی یہ ہے کہ دوڑ کا مقابلہ کرنے والوں کے لیے نشان لگایا جاتا ہے نا, اور ہر ایک یہ کوشش کرتا ہے کہ وہ لگائے ہوئے نشان کی طرف جو ہے وہ لگائے ہوئے نشان کی طرف تیزی سے دوڑے. مجھے اور آپ کو اس سے جو ہے وہ اس آگ سے بچائے. اور عمل کا ایک اور بہت ہی اہم اصول یہ ہے کہ نمازوں کی پابندی کرنا. کیا آپ فرض نماز باقاعدگی سے ادا کرتی ہیں؟ کیا آپ فجر کے لیے الارم کا اہتمام کرتی ہیں؟ آپ مال جاتی ہیں؟ آپ شاپنگ پہ جاتی ہیں؟ آپ باہر گھر سے نکلتی ہیں؟ آپ کو فکر ہوتی ہے کہ کہیں میری ظہر عصر مغرب قضا نہ ہو جائے؟ آپ گھر سے نکلنے سے پہلے سوچتی ہیں کہ مجھے اپنی نماز کی ادائیگی کرنی ہے؟ آپ پارٹی پہ جاتی ہیں, آپ شادی پہ جاتی ہیں, آپ کا وضو ٹوٹ جاتا ہے, آپ نے میک اپ کیا ہوا ہے, آپ کے کپڑے بہت پیارے ہیں, تو پھر آپ کیا سوچتی ہیں کہ اچھا میرا میک اپ خراب ہو جائے گا اگر میں وضو کروں گی؟ پھر آپ کیا سوچتی ہیں کہ سارے لوگ تو مزے میں ہیں اور بیٹھے ہوئے ہیں اور اب میں اٹھوں تو اچھا تو چلو پھر گھر جا کے میں نماز پڑھ لوں گی, حالانکہ گھر جائیں گی تو نماز تو قضا ہو چکی ہوگی. تو آپ کیا کرتی ہیں؟ آپ اپنے آپ سے سوال پوچھیں, جو میں سر بسجدہ ہوا کبھی تو زمین سے آنے لگی صدا, تیرا دل تو ہے سنم آشنا, تجھے کیا ملے گا نماز میں؟ نہ کہیں جہاں میں اماں ملی, نہ کہیں جہاں میں اماں ملی, جو اماں ملی تو کہاں ملی, میرے جرم خانہ خراب کو تیرے عفے بندہ نواز میں. آئیے نماز پڑھیں. اور نماز کسے کہتے ہیں؟ کہ اللہ کے آگے اپنے سر کو جھکا دیں, اللہ کے فیصلوں پہ راضی ہو جائیں. وہ ایک سجدہ جسے تو گرا سمجھتا ہے, وہ ایک سجدہ جسے تو گرا سمجھتا ہے, ہزار سجدوں سے دیتا ہے آدمی کو نجات. تو آئیے اپنی زندگی کو سجدوں میں گزار دیں, اللہ کی بندگی کریں, اللہ کی اطاعت کریں, اپنے دل کو, اپنے دماغ کو, اپنے جسم کے اعضاء کو اللہ کی بندگی کے آگے جھکا دیں. تو اللہ کی بندگی کرنا یہ بھی سجدہ ہے, طویل سجدہ ہے. اور پھر اس طویل سجدے کی تیاری جو ہے وہ ایک دن میں 5 وقت کی نماز کے ساتھ جو ہے وہ کرنی ہے. اور فرض نمازوں کے ساتھ ساتھ نوافل پڑھنا, ये खुशकिस्मत लोगों के हिस्से में आता है। मैं अक्सर सोचती हूँ खाने के लिए रोटी, एक रोटी और दाल भी बहुत है, लेकिन आप क्या कहती हैं कि दाल के साथ हमारे घर गोश्त ज़रूर बनता है, कोई एक गोश्त की डिश बनती है, चिकन गोश्त, या फिर हम फिश भी फ्राई कर लेते हैं, साथ में कबाब रख लिए और फिर चटनी मैं बना लेती हूँ, अचार तो होता ही है, और फिर जो है फलां फलां लवाजमात आपके होते हैं, फिर सोडा भी है, फिर कोक भी है, ये कितनी चीज़ें हैं, आपको बहुत अच्छी लगती हैं ना। तो आप देखें कि एक है फ़र्ज़ और फिर उसके सारे लवाजमात। लवाजमात इंसान क्यों करता है, जब बहुत दिल लगता है उसमें ना, तो लवाजमात भी होते हैं। तो आइए अल्लाह से इश्क करें, आइए अल्लाह से प्यार करें, आइए अल्लाह की बंदगी करें। फिर इसके साथ ही अमल का एक और अहम उसूल जो है वो ये है कि अपनी ख्वाहिशात जो है उनको लगाम देना, जायज़ तरीके से ख्वाहिशात को पूरा करना, जायज़ तरीके से ख्वाहिशात को पूरा करना। और जो अपनी निगाहों की हिफाजत करते हैं, जो अपनी शर्मगाहों की हिफाजत करते हैं, अल्लाह ताला उनकी इबादत में लज्जत पैदा कर देता है। आइए, इंटरनेट पे बैठे हैं, कंप्यूटर पे बैठे हैं, फेसबुक पर हैं, यूट्यूब पे हैं, और क्या कर रहे हैं, चैटिंग कर रहे हैं, उधर शोहर आ गया या बीवी आ गई या बच्चे आ गए, तो फौरन जो है वो क्लिक करके बटन दबा कर दूसरी जगह चले गए। तो क्या अल्लाह भी नहीं देखता, क्या अल्लाह को भी खबर नहीं है? अल्लाह तो समी है, अल्लाह तो बसीर है। आइए, ये जो हुरियानी फोहाशी और सेक्स है, और ये जो इंटरनेट के अंदर और अफसानों में, नावलों में, फिल्मों में और बातों में, और ये जो बेहयाई की चीज़ें हैं, इनसे हम अपने आप को दूर करें। और इसके अलावा अपनी बातों से भी बेहयाई की बातों को जो है हम निकालें। फिर अमल का एक और अहम उसूल, एक और अहम बात जो है वो ये है कि इमानतें और राजों की और वादों की पासदारी करना। प्यारी बहनों, ये बहुत ही अहम बात है, बहुत ही अहम बात है। मैं सोच रही थी इस बात पे, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम 40 साल तक आप देखें कि मक्का के अंदर अमीन और सादिक के नाम से पुकारे जाते थे, यानी 40 साल तक आपको नबूवत नहीं मिली, लेकिन आपका किरदार खरा किरदार था। काफिर भी आपको ईमानते देते थे, वो अपने झगड़े आपसे चुकाते थे, वो आप पर ट्रस्ट करते थे, ट्रस्ट वर्दी थे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, और फिर आपको नबी बनाया गया। और आप देखें कि काफिर आपके इखलाक किरदार की गवाही देते थे, काना खुलुकुहु कुराना, लेकिन अल्लाह ताला चाहता तो आपको 20 साल की उम्र में नबूवत दे सकता था, 25 साल की उम्र में नबूवत दे सकता था, ताकि आप ज़्यादा देर बहसियत प्रॉफिट उठ के काम करते, लेकिन 40 साल के हुए तो अल्लाह ताला ने आपको नबूवत दी। और उससे पहले का वक्त किस चीज़ का वक्त था? इखलाक और किरदार की तामीर का वक्त था, सीरत और किरदार की पुख्तगी का वक्त था। और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अमीन और सादिक के नाम से पुकारे गए। तो आज का मुसलमान जो है, मुसलमान तो है लेकिन अमानत और सदाकत उसके अंदर नहीं है, वादों को पूरा नहीं करता। बनू उमैया के दौर में एक बादशाह था, एक किसी जगह का राजा था, रतबील उसका नाम था, उसने खिराज देने से बनू उमैया के लोगों को इनकार कर दिया था। कहने लगा कि वो लोग कहाँ गए जो कि जिनके चेहरों पर गट्टे पड़े हुए थे, जिनके पाँव में खजूर की छाल के चप्पल थे, जिनके पेट परिंदों की तरह पटके हुए थे, साथ लगे हुए थे, लेकिन तुम्हारे चेहरे खुदा की कसम उनसे खूबसूरत हैं, तुम ज़्यादा अच्छे लिबास और खूबसूरत चेहरे वालों हो, लेकिन इखलाक और किरदार में वो तुमसे ज़्यादा अच्छे थे, खुदा की कसम वो वादे के पाबंद है। आइए वादों को पूरा करें। वो किसी को फ़ोन करने का वादा हो, किसी को खाने की रेसिपी देने का वादा हो, किसी को रास्ता बताने का वादा हो, किसी को नोट्स भेजने का, किसी को कोई मशवरा देने का, कुछ भी छोटा मोटा, आइए वादों को पूरा करें। और आज का मुसलमान कहता है वो वादा ही क्या जो वफा हो गया। अल्लाह ताला मुझे और आपको अमल करने वाला बनाए, मुझसे और आपसे राज़ी हो जाए। और इसके साथ अमल का आखिरी उसूल जो है वो ये है कि दुनिया की ज़िंदगी में आखिरत की तैयारी करना, मुशरिकाना कामों से बचना। तो दुनिया की ज़िंदगी इम्तहान गाह है, खेल और तमाशा नहीं है। खेलते कौन हैं? काफिर। फ़ज़रहुम यखूदु व यलबु हत्ता युलाकू यौमहुम अल्लज़ी युअदून। मोमिन क्या करता है? मोमिन जो है وہ دنیا میں رہتے ہوئے آخرت کی تیاری کرتا ہے. زندگی آمد برائے بندگی، زندگی بے بندگی شرمندگی. سبحانك اللهم وبحمدك نشهد ان لا اله الا انت نستغفرك ونتوب اليك.